कार्यक्रम स्पोर्ट्स विकको 107 अंकमा तपाईंलाई स्वागत छ। म अर्जुन पोखरेल। खेल क्षेत्रसँग सम्बन्धित कार्यक्रम स्पोर्ट्स विकमा हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल गतिविधि, खेल क्षेत्रका जानकारी अनि नेपाली खेलकुदको विकासका लागि भएका प्रयास लगायतका विषयमा केन्द्रित हुनेछौं। कार्यक्रम स्पोर्ट्स विक बुधबार बेलुकी 5 बजेको नेपाल खबरपछि 6 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कमा बुधबार राति 10 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रम स्पोर्ट्स विकमा हामी दक्षिण एसियाली फुटबल साफमा हिजो नेपाल पाकिस्तानसँग पराजित भएको बारेमा, अब नेपालले अपनाउनुपर्ने रणनीतिका बारेमा राष्ट्रिय टोलीका पूर्व खेलाड़ी तथा थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीसँगको कुराकानी प्रस्तुत गर्छौं। यस्तै एसियाली खेलकुदमा नेपाली जुडो टोलीको खराब प्रदर्शन र प्रशिक्षक विवादबारे एक सामग्री, अनि तेक्वान्दोमा पनि नेपाल पदक विहीन भएको बारे तेक्वान्दो प्रशिक्षक दीपक विष्टसँगको कुराकानी प्रस्तुत गर्छौं। साथमा हप्ताभरिका खेलकुदका गतिविधि त छँदैछन्। कार्यक्रम स्पोर्ट्स विक शुरू गरौं हप्ताभरिका खेलकुद गतिविधिबाट।
साफ च्याम्पियनशीपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। खेलको अन्तिम मिनटमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्नु परेको हो। बंगलादेशमा हिजोबाट शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले हार बेहोरेको हो। खेलको 37 मिनटमा नेपालले पहिलो गोल खाएको थियो। पेनाल्टी मार्फत पाकिस्तानलाई मोहम्मद रिजाले अग्रता दिलाएका हुन्। पहिलो हाफमा 1-0 पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले 83 मिनटमा गोल गरेको थियो। नेपालका लागि विमल घरती मगरले बराबरी गोल फर्काएका थिए, तर नेपालको खुशी केही समय मात्र रहन पुग्यो। खेल सकिन केही सेकेण्ड मात्र बाँकी रहँदा पाकिस्तानका मोहम्मद अली दावोसले गोल फर्काएपछि अन्तत नेपालले खेल गुमाउन पुग्यो। जितसँगै समूह एमा पाकिस्तानले 3 अङ्क जोडेको छ। नेपालले भोलि भूटान र शनिबार बंगलादेशको सामना गर्नेछ। साफ फुटबलको 12 संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन।
एसिया कप क्रिकेटका लागि नेपाल छनौट हुन असफल भएको छ। हिजो भएको अन्तिम खेलमा हङकङसँग 4 विकेटले पराजित भएसँगै नेपाल छनौट हुन नसकेको हो। नेपालले दिएको 96 रनको सामान्य लक्ष्य हङकङले 32 ओभर 3 बलमा 7 विकेट गुमाएर पूरा गर्यो। हङकङका लागि कप्तान अंशुमान रथले 52 रन बनाए। हङकङलाई रोक्ने प्रयासमा नेपालका सन्दीप लामिछानेले एक्लै 5 विकेट लिए, तर ब्याटिङमा कमजोर हुँदा नेपाल चौथो हुँदै एसिया कप छनौटबाट बाहिरिएको छ। मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपालले जित्नै पर्ने दबाव थियो। हिजोको खेलमा आरिफ शेखले सर्वाधिक 18 रन बनाएका थिए। कप्तान पारस खड्का 14, अनिल शाह 15, ज्ञानेन्द्र मल्ल 12 र बसन्त रेग्मीले 15 रन बनाए। सुभाष खकुरेल, सोमपाल कामी र ललित नारायण राजवंशीले खाता नै खोल्न सकेनन्। नेपाललाई सामान्य रनमा रोक्ने क्रममा हङकङका इसास खानले 4 विकेट लिएका थिए।
विश्व फुटबल महासंघ फिफाले वर्षको उत्कृष्ट 3 पुरुष खेलाड़ीको सूची सार्वजनिक गरेको छ। फिफाले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह र लुका मोड्रिज परेका छन्। यसपटक अर्जेन्टिनी स्टार लियोनल मेस्सी शीर्ष 3मा अटाएनन्। पछिल्लो केही वर्षदेखि लगातार फिफाको शीर्ष 3मा पर्ने गरेका मेस्सी यसपटक भने नपरेका हुन्। पछिल्लो केही वर्षदेखि लगातार फिफाको शीर्ष 3मा पर्ने गरेका मेस्सी यसपटक भने नपरेका हुन्। रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि जित्नुका साथै फिफा क्लब विश्वकप पनि उचालेका थिए भने च्याम्पियन्स लिगमा 15 गोल गरेका थिए। मोड्रिचले विश्वकपमा देशलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए भने रियलले च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जित्दा उनको योगदान निकै राम्रो रहेको थियो। सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए भने प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए। यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा जिनेदिन जिदान, फ्रान्सेली प्रशिक्षक डिडियर डेस्च्याम्प र कोरियासेली फुटबल टीमका प्रशिक्षक जलाटको डालिच अन्तिम 3मा परेका छन्।
व्यक्तिगत कारण देखाउँदै डिएगो कोस्टाले युईएफए नेशनल लीगमा स्पेनको राष्ट्रिय टीमबाट नखेल्ने घोषणा गरेका छन्। समूह एमा रहेको स्पेनले शनिबार बेम्बलीमा इङ्ल्याण्डको सामना गर्दैछ। एथलेटिको मड्रिडका 29 वर्षीय स्ट्राइकरको स्थानमा 31 वर्षीय सेल्टा भिगोका स्ट्राइकर इयागो आसपास टोलीमा परेका छन्। स्पेनले युईएफए नेशनल लीगमा इङ्ल्याण्ड र क्रोएसियासँग खेल्दैछ।
अमेरिकी खेलाड़ी सेरेना विलियम्स यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन्। 24 पटक कि ग्राण्ड स्लाम विजेता सेरेनाले चेक गणतन्त्र कि कारोलिना प्लिस्कोभालाई हराउँदै अन्तिम चारमा स्थान बनाइन्। न्यूयोर्कमा भएको खेलमा 36 वर्षीय सेरेनाले उत्कृष्ट प्रदर्शन गर्दै कारोलिनालाई दुई सेटमा हराइन्। लगातार 9 पटक यूएस ओपनको सेमी फाइनलमा पुगेकी सेरेनाले 8 वरियती कि कारोलिनालाई 6-4 र 6-3 को सेटमा हराइन्।
भारत विरूद्धको चौथो टेस्टमा 60 रनको जित निकालेसँगै इङ्ल्याण्डले 5 टेस्टको श्रृङ्खला 3-1 आफ्नो पक्षमा पारेको छ। आइतबार राति भारत 184 रनमा अल आउट भएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले पहिलो पालीमा 246 रन बनाएको थियो। भारतले पहिलो पालीमा चेतेश्वर पुजाराको शतकको मद्दतले 273 रन बनाएपछि 27 रनको अग्रता लिएको थियो। तर इङ्ल्याण्डले दोस्रो पालीमा 271 रन जोडेपछि भारतले 245 रनको लक्ष्य पाएको थियो। लक्ष्य पछ्याउने क्रममा भारतका कप्तान विराट कोहलीले 58 तथा अजिङ्क्य रहानेले 51 रन बनाउनु बाहेक अरूले उत्कृष्ट पारी खेल्न सकेनन्। भारतले अन्तिम 7 विकेट जम्मा 61 रन जोड्दा गुमाएपछि हार बेहोर्न बाध्य भयो। भारतलाई रोक्ने क्रममा इङ्ल्याण्डका मोहिन अलीले सर्वाधिक 4 विकेट लिएका थिए। सन् 2007 राहुल द्रविडको कप्तानीमा भारतले इङ्ल्याण्डमा टेस्ट श्रृङ्खला जितेको थियो। त्यस यता भने भारतले इङ्ल्याण्डमा टेस्ट श्रृङ्खला जित्न सकेको छैन।
र इङ्ल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। 33 वर्षे बायाँ हाते ब्याट्सम्यान कुकले सबै किसिमको खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका हुन्। इङ्ल्याण्डका सर्वाधिक रनकर्ता कुकले भारतसँगको टेस्ट श्रृङ्खला सकिएपछि खेलाडी जीवन त्याग्ने बताएका छन्। राष्ट्रिय टिमबाट 160 टेस्ट खेलेका कुकले 12,254 रन बनाएका छन्, जसमा 32 शतक रहेका छन्। कुनै समय टेस्ट क्रिकेटमा सचिनको कीर्तिमानी तोड्ने खेलाडीका रूपमा हेरिएका कुकले आफूले राष्ट्रका लागि गर्न सक्ने जति गरेको बताएका छन्। टेस्ट क्रिकेटमा कुक सर्वाधिक रन बनाउने सूचीमा 6 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीयमा उनले 92 खेलमा 3,204 रन बनाएका छन्, तर उनले 2014 पछि एक दिवसीय खेल खेलेका छैनन्।
हप्ताभरिका खेलकुद गतिविधिपछि कार्यक्रम स्पोर्ट्स विकमा आजको मुख्य विषयतर्फ लागौं। साफ फुटबलमा नेपाल निकै कमजोर मानिएको पाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानसँग 2-1 पराजित भएको नेपालले 2 गोल नै आफ्नै गम्भीर गल्तीका कारण खाएको थियो। पाकिस्तानसँग पनि पराजित भएपछि नेपालले अरू खेलमा पनि यस्तै कमजोरी देखाउने हो कि भन्ने डर बढेको छ। साथमा नेपालको हिजोको खेलबारे थप कुराकानी गर्न हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी। मेघराजी, स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कको कार्यक्रम स्पोर्ट्स विकमा।
धन्यवाद तपाईँलाई।
सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो खेल खेलेको छ, हिजोको खेल चाहिँ तपाईँलाई कस्तो लाग्यो?
अब जस्तो हिजो गेम हेऱ्यो होइन, अब नेपालको चाहिँ भनौँ न, नेपालले अहिले विगत कति वर्षदेखि खेलेकोमा सबभन्दा नराम्रो एउटा केही प्लानिङ नभएको जस्तो, खेलाडीहरूमा एउटा जुस डाङ्गरले नदेखेको विनिङ मेन्टालिटी नभएको जस्तो हुन्छ नि, एउटा फर्मालिटी पुऱ्याएको मात्रै होइन नेपालको गेम भनौँ न। पाकिस्तानले नै त्यति नराम्रो खेलेको थियो भनेपछि नेपालले पनि त्यस्तो त्यो लेभलको टिमसँग पनि एउटा आफ्नो रियल गेम चाहिँ खेलेको देखिएन हिजो चाहिँ।
के ट्रेनिङ पर्याप्त नभएको जस्तो देखियो कि व्यवस्थापनमा कमजोरी देखियो कि यहीँदेखि के भयो?
होइन, अब त्यो विषयमा त यस्तो हुन्छ, तपाईँको जसले ट्रेनिङ गराइरहेको छ व्यवस्था पक्कै पनि अब अहिले लामो समयदेखि नै यो राष्ट्रिय टिमको तयारी त गरिरहेकै हो होइन है। अलिकति हुन्छ नि त्यो गेम खेल्दाखेरि एउटा सेट पनि नमिलेको जस्तो, खेलाडीहरूले पनि हुन्छ नि एउटा अब आफ्नो 100% ड्युटीहरू ननिरहेको जस्तो होइन। 70 मिनटसम्म त नेपालको गेम एकदमै वर्स्ट थियो। 70 मिनटपछि अलिकति एउटा मिडफिल्डमा बडा अलिकति बल्ने भएर 70 मिनट अलिकति केही राम्रो देखिएको थियो है। तैपनि एउटा अब आफ्नो सिल्ली मिस्टेकले गर्दाखेरि गेम पनि लुज भयो होइन। त्यसले गर्दा म्यानेजमेन्टको यो ट्रेनिङको पक्षहरू त त्यस्तो त खासै नराम्रो भन्दा पनि एउटा टिम चाहिँ ब्यालेन्स भएर नखेलेको जस्तो देखिरहेको छ।
मुख्य कमजोरी चाहिँ केमा देखियो? डिफेन्समा देखियो कि मिडफिल्डमा देखियो कि?
होइन, हिजो डिफेन्सको त एकदमै हुन्छ नि ब्यालेन्स डिफेन्स त कुनै पनि बेला थिएन। डिफेन्सको त भयङ्कर सिल्ली मिस्टेक नै भइहाल्यो, जुन चाहिँ दुइटै गोलमा नै होइन। तर त्योभन्दा पनि एउटा नेपालको एउटा टिम गेम हुन्थ्यो नि जुन होइन, त्यो चाहिँ होल टिम नै क्या, यहाँनिर आएपछि एकजना दुईजना गल्ती भन्दा त्यो टिमले नै एउटा राम्रो पर्फर्म गर्न नसकेको जस्तो भयो, टिमको नै कमजोरी देखिएको थियो।
भनेको पाकिस्तानको गेम एकदमै सुधारिएको भन्दा पनि हामीले पहिलाको गेम
मैले भने नि पाकिस्तान त तपाईँको पाकिस्तानको त एउटा यो हुन्छ नि एउटा सात गेमको लेभलको गेमै थिएन. पाकिस्तानको नि गेम राम्रो होइन तर पाकिस्तानको त्यो राम्रो गेम नहुँदाखेरि नेपालले त राम्रो खेल्नु पर्थ्यो. नेपालको गेम पनि त्यो जस्तो टिम त्यस्तै भने जस्तो आफ्नो एउटा रियल गेमै त भन्नुहोस् न तपाईँले गेम भरि नै हेर्नुहोस् फाइभ पासेसहरू पनि तपाईँले देख्नु भएको थिएन कुनै पनि बेला होइन. भनेपछि पाकिस्तान पनि राम्रो चाहिँ होइन तर पाकिस्तान नराम्रो हुँदा हुँदै पनि नेपालले पनि अझ नराम्रो थियो.
जुन पेनाल्टी थियो नि फर्स्ट पेनाल्टी हामी एक गोलले पछि पर्ने अवस्था आयो त्यो पेनाल्टी पाउँदाखेरिको अवस्थालाई चाहिँ तपाईँले कसरी भन्नुहुन्छ हाम्रा खेलाडीको जिम्मेवारी?
मैले सुरुमा नि भने एउटा टिममा चाहिँ एउटा डिफेन्सको एउटा ब्यालेन्स डिफेन्स हुन्छ होइन. त्यो कुरा चाहिँ के देखिरहेको थियो भने सुरुदेखि नै ब्यालेन्स डिफेन्समा चाहिँ विक भइरहेको थियो. जस्तो भनौँ न एउटा अब पेनाल्टीको सिचुएसनमा त्यो फार एउटा क्रस गर्दाखेरिको बल जुन डिफेन्सहरू हुन्छ नि त होइन दुईवटा स्टपरहरू भनेको चाहिँ दुईवटा साइड डिफेन्स जहिले पनि एउटा चाहिँ तपाईँको के अरे सपोर्टिङमा हुनुपर्छ. जस्तो विराटको सिचुएसन आयो विराटलाई त्यो पाकिस्तानले बिट गर्यो तर त्यो बेलामा एउटा स्टपरहरू चाहिँ एउटा चाहिँ विराटभन्दै पनि सपोर्टिङमा भइदिएको भए त्यो विराट चाहिँ त्यसलाई पुस गर्नुपर्ने अवस्थै आउँथेन होइन. अब बिट गरिसक्यो विराट त बिट गरिसकेपछि उसले त हात लगाइदियो ऊ ढल्थ्यो.
अनि अब यो हिजोको खेल त त्यस्तै देखियो यसले चाहिँ के लक्षण देखायो अब हाम्रो साफको यो अबको खेलमा?
अब यो चाहिँ कस्तो भने जस्तो हामीले जहिले पनि एउटा साफमा चाहिँ नेपाल जहिले पनि बलियो र दाबेदारिता प्रस्तुत गर्न सक्ने चाहिँ टिम हो नेपाल होइन. तर हिजोको पर्फर्मेन्सले चाहिँ के देखायो भने यो कुरामा त जहिले पनि हामी साथ जित्नुपर्छ भन्ने तर गेममा चाहिँ हामी कहिले पनि नखेल्ने जस्तो भनेपछि अब यो साथ जित्नलाई चाहिँ नेपाललाई धेरै नै गाह्रो हुन्छ होइन. अब यो हिजोको प्रदर्शनलाई अब नेक्स्ट म्याचमा पनि टिमले चाहिँ सुधारिएको प्रदर्शन गर्न सकेन भनेर हिजोको नै गेम कन्टिन्यू गर्यो भने चाहिँ अब नेपाललाई चाहिँ एकदम निकै नै गाह्रो हुन्छ.
हुन त भुटानको कुरा गर्थ्यौँ हामी, भुटान पनि धेरै अगाडि आइसकेको छ. पाकिस्तानसँगै यस्तो कमजोर प्रदर्शन गरेपछि अरू देशसँग त सरसर्ती हेर्दा त त्यस्तो आशा गर्ने ठाउँ त रहेनछ त?
होइन मैले भने नि पक्कै पनि नेपालको गेम हिजोको गेम जस्तो चाहिँ होइन, त्योभन्दा निकै नै राम्रो सुधारेर खेल्न सक्छ. सुधारेर खेल्यो भने हामीले केही आशा गरौँ. अब सुधार्नु सकेन हिजोकोलाई नै गेममा नै कन्टिन्यू गर्यो भने चाहिँ गाह्रो हुन्छ एकदम.
हिजो यसो सामाजिक सञ्जालमा हेर्दा खेलाडी छनौटको कुराहरू पनि आएका थिए, केही खेलाडीहरूले सामाजिक सञ्जालमा पनि आफ्ना केही गुनासाहरू पोखिसकेका थिए अन्तिम फाइनल टिम घोषणा हुँदा, त्यसले चाहिँ कतिको प्रभाव पार्यो जस्तो लाग्छ तपाईँलाई?
होइन अब अलिक कस्तो छ भने तपाईँको यो अब टिम घोषणा गरिसकेपछि सपोर्ट र विरोधहरू त आइ नै हाल्छ होइन. फेरि अहिले त हाम्रो नेपालमा सामाजिक सञ्जाल अब यस्तो छ कि मान्छेलाई जे मनमा लागे पनि भन्न पाइन्छ. अब भनौँ न हजारौँजनाले भनेको कुरा पनि तपाईँको बिसजना सेलेक्सन गर्दा त हजारौँजनाको एउटै मत त पक्कै नै हुँदैन नै होइन. त्यसले गर्दाखेरि अब त्यो सामाजिक सञ्जालको कुराको पछाडि लाग्नु हुने बेकार हो. तर एउटा कुरा चाहिँ के भने अलिकति के भने यो अहिले नेपालको जुन फुटबलको सिचुएसन छ नि है अनि भद्रगोल के
है
यो भद्रगोलले चाहिँ कतै न कतै केही असर गरे हो कि यो एन्फाको चुनावले यो राष्ट्रिय टिमलाई पनि केही असर गरेको हो कि जस्तो चाहिँ अब सबैले सोच्ने मौकाहरू चाहिँ पाइरहेको छ अहिले.
अब अस्ति भर्खर हामीले एसियाली खेलकुदमा पनि खेल्यौँ, साथमा पनि अब बिस्तारै देखिँदैछ. यसो हेर्दाखेरि पछिल्लो समय हाम्रो राष्ट्रिय टिम चाहिँ कता जाँदैछ जस्तो देखिन्छ? जस्तै दुई तिन वर्ष अगाडि त हामी एकदमै राम्रो मजबुत टिम भएर निस्क्यौँ, अब केही गर्छौँ भन्ने थियो, केही गरेका पनि हौँ.
यो चाहिँ एउटा यस्तो छ कि तपाईँको मैले भने नि नेपालको एउटा पोटेन्सियल भएको टिम हो, साथमा निकै नै राम्रो रिजल्ट ल्याउन सक्ने त्यो क्वालिटी भएको देश चाहिँ हो. तर के छ भन्दाखेरि नेपालमा चाहिँ अहिले चाहिँ एउटा के चाहिँ भइरहेको छ नामले खेल्ने कि हुन्छ नि तपाईँको फुटबल भनेको नामले खेलिँदैन. फुटबल भनेको बिचमा गएर चाहिँ आफ्नो 100% पर्फर्म दिनु सक्नुपर्छ. त्यसले गर्दाखेरि यो राष्ट्रिय टिममा पनि जति पनि खेलाडीहरू छ उनीहरूलाई चाहिँ नामले भन्दा नि उनीहरूको प्रदर्शन अहिलेको कन्टिन्यू प्रदर्शन कस्तो भइरहेछ त्यो आधारमा चाहिँ राष्ट्रिय टिम चाहिँ छान्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ.
त्यसो गऱ्यो भने चाहिँ अलिकति सुधार आउला
किनकि कम्पिटिसन हुनु पऱ्यो नि त. एउटा नाम बनायो, नाम बनाउनु चाहिँ मै खेल्ने हो भने उसले जे गरे पनि ऊ टिममा खेल्न पाउनु भन्दा पनि उसको पर्फर्म डाउन भएको बेलामा उसलाई नेसनल टिमबाट बाहिर राख्नु सक्नु पऱ्यो. है बाहिर राख्यो भने अर्कोले चान्स पाउँछ र उसले पनि अब मैले पनि मिहिनेत गर्नुपर्छ है मैले मिहिनेत गर्न सकिनँ भने म पनि भोलि खेल्न पाउँदिनँ भन्ने चाहिँ एउटा प्लेयरहरूमा चाहिँ त्यो भावना चाहिँ जगाउन सक्नुपर्छ इन्टरनल कम्पिटिसन भन्ने कुरा चाहिँ जहिले पनि टिममा राखिरहनुपर्छ तब नै पर्फर्म बेटर हुन्छ
अलिकति फुर्किया जस्तो पनि देखियो होइन हाम्रा खेलाडी सबैले
एउटा लेभलको गेम भएपछि अब म त राष्ट्रिय टिममा फिक्स हो मैले जे गरे पनि हुन्छ भन्ने कुराहरू चाहिँ लाई चाहिँ के अरे हटाएर चाहिँ पर्फर्म जसले राम्रो गर्यो जसले तपाईँको घरेलु फुटबलमा राम्रो गरिरहेछ त्यसलाई नै राष्ट्रिय टिममा गरेर चाहिँ राम्रो भएको प्लेयर पनि उसले मेहनत गर्न खाँदैन उसलाई बाहिर राख्न सक्नु पर्यो कि
हामी अन्तिममा छौँ अन्तिममा पाँचवटा सुझाव दिनु पर्यो भने चाहिँ अहिले खेलिरहेको टिमलाई क्लबको सफल प्रशिक्षकको तर्फबाट के दिनुहुन्छ
पक्कै पनि एउटा चाहिँ के भने आफ्नो टिमको प्लस पोइन्ट र माइनस पोइन्ट छुट्याएर खेल्नु पर्यो र अपोनेन्ट कोसित खेलिरहेछौँ त्यो टिमको नि प्लस र माइनस पोइन्ट एउटा छुटाउनु पर्यो र अर्को कुरा के भने टिममा जस्तो प्लेइङ अब जस्तो अहिले 20 त गइसकेको छ टिम इलेभेन छान्दाखेरि चाहिँ प्लेयरको नामले होइन कि पोजिसनमा को प्लेयरले ट्रेनिङमा कस्तो पर्फर्म गरिरहेछ उसको रेगुलर पर्फर्म कस्तो छ त्यो अनुसारले चाहिँ इलेभेन सेट तयार गर्नु पर्यो अनि अर्को कुरा चाहिँ हामीले खेल्दाखेरि जस्तो नेपालमा त्यो छैन कि हरेक देशको पर्फर्मेन्स हामीले याद गर्दैन भने गेममा चाहिँ गेम हेर्दा हेर्दै नै अपोनेन्टलाई को के अरे गेमको स्टडी गरेर चाहिँ भित्र नै आफूले केही चेन्जेसहरू ल्याउन सक्नु पऱ्यो र अर्को कुरा अनि प्लेयरहरूले पनि के अरे खेल्दाखेरि तपाईँको हुन्छ नि त अपोनेन्ट हुन्छ अपोनेन्टले एट्याक गर्दा डिफेन्सको बारेमा सोच्नु पऱ्यो र डिफेन्स गर्दा गर्दै एट्याकको बारेमा पनि सोच्नु पऱ्यो र अनि अर्को एउटा कुरा के भने फुटबल भनेको चाहिँ 90 मिनटमा जित्ने हो रेफ्रीको लास्ट हुसिल बजेपछिसम्म जित्ने हो भनेपछि लास्ट हुसिल बज्ने बेलासम्म एनी टाइम हार्न पनि सक्छ जित्नु पनि सक्छ भने चाहिँ आफ्नो गेमको पेस चाहिँ फर्स्ट हुसिलदेखि लास्ट हुसिल चाहिँ एउटै पेसमा राखेर चाहिँ खेल्न सक्नुपर्छ जस्तो लाग्छ मलाई
कम्तीमा हिजो हामीले बराबरी त गर्थ्यौँ यदि त्यस्तो सोचेको भए होइन
त्यही त हिजो भने नि मैले तपाईँको कस्तो भने अपोनेन्ट पनि टिम हो प्लेयर हो मौका पायो भने हान्छ भनेर चाहिँ आफूले प्रेसर दिँदा दिँदै पनि अप्ठ्यारो पर्न सक्छ है तलको नि सोच्नु पर्छ भनेर प्लेयरहरूले चाहिँ दिमागमा कुरा राख्न सक्नु पर्छ कि
हस् हुन्छ उज्यालोलाई समय दिनुभयो धन्यवाद यहाँलाई
हस् तपाईँलाई पनि धेरै धन्यवाद है
तपाईँ अहिले कार्यक्रम स्पोर्ट्स विक सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम स्पोर्ट्स विकमा यतिन्जेल हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधिको साथमा हिजो नेपाल पाकिस्तानसँग पराजित भएको बारे थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीसँगको कुराकानी प्रस्तुत गर्यौं साफपछि अब एसियाली खेलकुदको कुरा गरौं एसियाली खेलकुदमा नेपालले एउटा मात्रै पदक जितेको छ आशा गरिएका खेलमा नेपालले खराब नतिजा निकालेको छ नेपालले डेब्यू गरेको प्याराग्लाइडिङमा रजत पदक जितेर नेपाललाई पदक विहीन हुनबाट बचायो तर कराते तेक्वान्दो लगायतका खेलमा पदकको आशा गरिएको थियो तर पदक आएन जुडोमा त नेपाली खेलाडीको अनुशासन पनि देखिएन र प्रशिक्षक विवाद पनि उस्तै देखियो कान्तिपुर दैनिकमा प्रकाशित यो सामग्री अबको पालोमा पदकको आशा गरिएको जुडोका खेलाडीले 18 एसियाली खेलकुदमा एउटा पनि पदक जित्न सकेनन् प्रतिस्पर्धामा रहेका नेपालका सबै जुडो खेलाडी जितविहीन भए व्यक्तिगततर्फ उनीहरूले एउटै बाउट जितेनन् मिक्स टिमतर्फ पनि त्यस्तै रह्यो प्रदर्शन पदकको रटान दिइए पनि नेपाली खेलाडीहरू त्यसको छेउछाउसम्म पनि पुग्न सकेनन् जकार्ता कन्भेन्सन सेन्टरको हलमा खेलेका श्रीराम मकाजु रविन श्रेष्ठ र पुनम श्रेष्ठ तीनैजना पराजित भए पुरुष 90 केजी मुनिको तौल समूहमा श्रीराम 2 मिनट पनि टिक्न नसकी ताजिकिस्तानका खेलाडीसँग हारे पुरुष 100 केजीमा रविनको हार पनि त्यस्तै रह्यो उनी पनि उज्बेकिस्तानका प्रतिद्वन्दीसँग हारे पुनमले 2 खेल खेलिन् दुवैमा हार बेहोरिन् महिला 78 केजी मुनि क्वार्टर फाइनलमा दक्षिण कोरियाकी युजेन पार्कसँग इप्पोनमै हारिन् पार्क फाइनल पुगेकीले पुनमले रिपिचेजमा खेल्ने अवसर पाइन् त्यसमा पनि उनी जुडोकै भाषामा 3 सिधो खाँदै काजकिस्तानकी खेलाडीसँग पराजित भइन् तेक्वान्दो कराते उसु खेलमा जसरी जुडोबाट पनि पदकको आशा गरिएको थियो पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शन र प्राप्त सफलताका कारण एसियाली खेलकुदबाट कुनै न कुनै पदक जित्ने जुडोको दावी थियो झण्डै 1 वर्षदेखि विदेशी प्रशिक्षकको नेतृत्वमा प्रशिक्षणरत रहेकोले पनि जुडोको अपेक्षा बढ्दै थियो नेपाली खेलाडीले आईजेएफ अन्तर्राष्ट्रिय जुडो महासंघबाट पठाइएको रोमानियाका प्रशिक्षक डान टेलरकाबाट प्रशिक्षित भएका थिए उनी जुडोका 6ौं डान हुन् फुबुलामो 12 साकी स्वर्ण विजेता पनि हुन् आईओसी र आईजेएफको छात्रवृत्तिमा उनी 1 महिना यता जुडोकै जन्मभूमि जापानमा प्रशिक्षणरत थिइन् अन्य खेलाड़ीले पनि हंगेरीको बुडापेस्टमा प्रशिक्षण गरेर आएका थिए। बैंककमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलताले पनि पदकको आशा अलि बलियो बनाएको थियो। जुडोमा प्रशिक्षकको इगो छता छुल्ल। एसियाली खेलकुदका दौरान जुडोको प्रशिक्षक इगो विवाद सतहमै छताछुल्ल भएको थियो। एसियाको खेलाड़ी भिलेजदेखि खेलस्थलसम्मको म्याटसम्म पुग्दा विवाद जारी थियो। जुडोबाट तीन प्रशिक्षक जकार्ता पुगेका थिए। विदेशी टेलरका सहित चन्द्रकुमार डंगोल र देवु थापा एसियाडको टोलीमा प्रशिक्षक थिए। चन्द्र राष्ट्रिय खेलकुद परिषद राखेप र देवु नेपाल पुलिस क्लबकी प्रशिक्षक हुन्। उनीहरू र विदेशी प्रशिक्षक बीच तीव्र असमझदारी देखिएको थियो। स्वदेशमै हुँदा रहेको असमझदारी इण्डोनेसियामा थप प्रष्ट देखियो। प्रशिक्षक बीचको असमझदारीले जित्नुपर्ने खेलहरू गुमाउनु परेको जुडोकै एक पदाधिकारीले बताए। उनका अनुसार खेलाड़ीले प्रशिक्षकका लागि गुटबन्दी गरे, खेलाड़ी अनुशासनमा रहेनन्, त्यसले गर्दा प्रदर्शनमा राम्रो नतिजा निस्किएन। प्लेयर बक्समा देवु थापा प्रशिक्षक नभए खेलाड़ीले म्याटमै जान्न समेत भनेको ती पदाधिकारीले सुनाएका थिए। पहिलो दिन प्लेयर बक्स प्रशिक्षकमा टेलराका नै थिए। दोस्रो दिन उनलाई राखिएन, प्लेयर बक्समा थिइन् देवु। सागमा रजत पदक जितिसकेकी मनिता श्रेष्ठले बक्समा देवु दिदी नभए खेल्दिन समेत भनिन् रे। यसमा टेलरकाको तीव्र असन्तुष्टि थियो। टेलरकाले जुडोका म्यानेजर सूरज डोटेललाई तथा नाम भने, तिमीहरूका टोलीले एउटा देशका लागि खेलेका हुन् या एउटा टीम पुलिसका लागि? म्यानेजर डोटेलले आफूसँग जङ्गिएर भनेको सुनाए, हंगेरी लगेर प्रशिक्षण गर्ने व्यवस्था समेत मिलाए, मैले कसका लागि गरिरहेको छु, नेपालका लागि होइन र? त्यस अघि नै भिलेजभित्र टेलेरका र चन्द्र डंगोल बीच हात हालहालको स्थिति बनेको नै सुनिन आएको छ। म्यानेजर डोटेलको पनि प्रशिक्षक बीच इगो समस्याले खेलाड़ीको प्रदर्शनमा असर रहेको स्वीकार छ। टेलेरका हक्की स्वभावका छन्, छैठौं डानका उनी त्यही अनुसारको व्यवहार देखाउँछन्, आफूलाई अब्बल ठान्छन्। त्यसलाई नेपाली प्रशिक्षकले स्वीकार्न नसक्नुले यहाँ समस्या देखियो। जुडो प्रशिक्षकको विवाद निस्किएपछि एसियाली खेलकुदका बेला नै भिलेजमा नेपाली टोलीको म्यानेजर मिटिङबाट त्यसलाई समाधान गर्ने प्रयास भएको थियो। राष्ट्रिय टीम तयारी समितिका रिम राणा भाटले तत्कालका लागि समस्या समाधान गर्ने प्रयास गरिएको बताएका थिए। उनले भने, जुडमा प्रशिक्षक बीच विवाद देखियो भन्ने बाहिर आएको थियो, सबै राखेर छलफल गर्यौं, त्यहाँ देशका लागि खेल्न आएकोले आन्तरिक असमझदारी हटाउनुपर्छ भन्ने थियो। एक दिन विदेशी प्रशिक्षकलाई नै प्लेयर बक्स जिम्मा दिने सहमति पछि विवाद मत्थर भएको थियो। यस विषयमा नेपाली प्रशिक्षक र खेलाड़ी बोल्न चाहेनन्। खेल सकिएपछि उनीहरू मिक्स जोनमै आएनन्, जबकि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जो कसैलाई मीडियाले माग गरेपछि उनीहरू उपलब्ध हुनुपर्ने नियम छ। नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यले आफ्ना प्रशिक्षक बीच समस्या रहेको स्वीकार्दै त्यसलाई मिलाउने प्रयास भइरहेको बताएका छन्। उनले एसियाडमा नेपाली जुडोले सोचेभन्दा धेरै नराम्रो प्रदर्शन गरेको बताए। उनले भने, हामीले जे सोचेका थियौं त्यो हुन सकेन, त्यसैले हामी यहाँ निराश छौं। कहाँ असफल भयौं, प्रतिस्पर्धा सकिएपछि त्यसको समीक्षामा लागिरहेका छौं। सन् 2096 सोल एसियाडमा जुडोको प्रवेश भएको थियो। त्यही संस्करणदेखि नै नेपालले जुडोमा सहभागिता जनाउँदै आएको, तर अहिलेसम्म नेपालले जुडोबाट एउटा पनि पदक जित्न सकेको छैन। पछिल्लो ग्वान्झाउ 2010 र इन्चोन 2014 एसियाडमा जस्तै नेपालले एउटै पदक लिएर जकार्ताबाट फर्कनु परेको छ। ग्वान्झाउमा बक्सिङ र इन्चोनमा कराँतेमा काँस्य पदक जितेका थिए नेपाली खेलाड़ीले। नेपालले डेब्यू खेल गरेको प्याराग्लाइडिङले इण्डोनेसियामा रजत पदक जित्यो र इतिहास मात्रै रचेन, नेपाललाई पदक विहीन हुनबाट जोगायो। जुडोमा मात्रै होइन, व्यवस्थापनको कमजोरीका कारण नेपालका हरेक खेलमा कमजोरी देखियो। मैदानमा प्रदर्शन गर्न ठिक्क परेका खेलाड़ीलाई पनि दर्ता नभएको भन्दै आयोजकले फिर्ता बोलायो। म्याराथनमा कुद्नै नसकेर खेलाड़ीले बीचमै दौड़ स्थगित गरे। एसियाली खेलकुदमा नेपालको प्रदर्शन किन खराब भयो, नेपालको योजना किन सफल भएन, अनि के गर्नुपर्ला त? मैले तेक्वान्दोका प्रशिक्षक तथा यस अघिका संस्करणको एसियाली खेलकुदमा नेपाललाई पदक दिलाएका दीपक विष्टसँग कुराकानी गर्दैछु। दीपकजी, स्वागत छ यहाँलाई कार्यक्रम स्पोर्ट्स विकमा।
धन्यवाद।
कस्तो भयो एसियाली खेलकुद?
इन्डोनेसियामा सबैभन्दा ठुलो कुरा त ताइक्वान्डोबाट धेरै नै आशा गरेको थियो नेपाली जनताले, खेलकुदले। हामीले यसपालि पदक चाहिँ जित्न सकेनौँ र जुन आशा थियो त्यो निराशामा परिवर्तन भएको छ। त्यसको लागि सर्वप्रथम त म सरी भन्न चाहन्छु। रह्यो कुरा एक्सपोजरको कुरा, रह्यो कुरा त्यहाँको खेलाडीहरूले गरेको प्रदर्शनको कुरा। विगतमा चार वर्ष अगाडि जुन एसियन गेम के अरे इन्चनमा भएको थियो त्योभन्दा राम्रो एकदमै हाइली पर्फर्मेन्स चाहिँ राम्रो भएको छ। र एउटा कुरा के हो भने चार वर्षको अन्तरालमा अरू देशले धेरै नै प्रगति गरेको पाए कि त्यही भएको कारणले गर्दाखेरि हामीले मेडल ल्याउन सकेनौँ। हामीले जति गर्नुपर्थ्यो त्यति गर्न सकेनौँ। हामीले उनीहरूलाई चाहिँ तयारीको रूपमा पनि जित्न सक्नु पर्थ्यो त्यो चाहिँ हामीले जित्न सकेनौँ। त्यसले कारणले गर्दाखेरि हामी पदकविहीन हुन पुगे पदक नजिक नजिक पुगेका थियौँ। र ताइक्वान्डो भनेको चिज चाहिँ खेल चाहिँ प्लस अरू मार्सल आर्ट पनि हामी पदक जित्नलाई जाने हो राम्रो प्रदर्शन गरेर पदक जित्नलाई
गोल भए जस्तै यता पनि पदकै त काउन्ट हुने हो।
एक्ज्याक्टली पदक जित्न जाने हो तर यसपालि चाहिँ अरू देशले धेरै नै प्रगति गरेको चाहिँ फिल गर्यौँ र अरू खेलाडीहरू चाहिँ यति धेरै कन्फिडेन्ट लेभल हाई र एकदमै राम्रो एक्सपोजर गरेको हुनाले उनीहरूको चाहिँ टेक्निकली दे आर भेरी हाई भनेपछि हामी चाहिँ त्यहाँसम्म पुग्न सकेनौँ। यसको चाहिँ समीक्षा हुनुपर्छ र विगत आउने चार वर्षमा हामीले के गर्ने भन्ने कुराहरूको समीक्षा गरेर अगाडि बढ्ने हो भने अर्कोचोटि हामी अवश्य नै मेडल ल्याउँछौँ।
अति नै निराशा देखिन्छ हामीले टिभीमा लाइभ हेर्दा पनि हाम्रा खेलाडीहरू किन यति धेरै निराशा मैदानमा उत्रिँदाखेरि चाहिँ
एक्ज्याक्टली यो एकदमै सही कुरा हो। हामीले के गरेका छौँ भन्ने कुरा चाहिँ हामीले जानकारी गर्नुपर्छ। खेलकुदलाई चाहिँ एकदम भित्रबाट निहाल्नेहरूलाई चाहिँ थाहा हुन्छ कि हामीले के गर्यौँ त विगतका चार वर्षमा हाम्रा खेलाडीले के गरे त के गरेर बसे त कुन ठाउँमा ट्रेनिङ गरे त कति ठाउँमा उनीहरूले गेम खेले त एक्सपोजर कति ठाउँमा गरे त उनीहरू कति एक्सपिरियन्स भए त भन्ने कुराहरूको एकदमै मान्य राख्छ के हो होइन। हामी चाहिँ सरसर्ती टिभी हेर्दाखेरि हाम्रो खेलाडीले खेलेन खेल्दाखेरि चाहिँ पिटाइ खायो भने ओहो खतम रहेछ भन्ने मात्रै बुझ्छौँ कि तर हाम्रो खेलाडीले चार वर्षको अन्तरालमा ती खेलाडीहरू जस्तो फेसिलिटी पाए कि पाएन तिनीहरूको जस्तो ट्रेनिङ इन्भाइरोमेन्ट पाए कि पाएन।
त्यो ट्रेनिङ र फेसिलिटीको कुरा गर्दा तपाईँले खेल्दा र तपाईँभन्दा अघिल्लो पुस्ताले खेल्दा पनि यहाँभन्दा बढी फेसिलिटी त थिएन।
एक्ज्याक्टली यो कुरा धेरैचोटि आइसकेको हुनाले म तपाईँलाई यसलाई पनि म तपाईँलाई एकदमै सहज तरिकाले भनिदिन्छु। मैले 10 वर्ष 20 वर्ष 15 वर्ष अगाडि गेम खेलेको हो। त्यतिखेरको देशहरू सबै कन्ट्रीहरू आउँथे तर धेरै कन्ट्रीहरू हामी जस्तै थिए होइन। र त्यतिखेर मैले धेरै बढी एक्सपोजर पाएको थिएँ धेरै। त्यतिखेरको ट्रेनिङ राम्रो हुन्थ्यो नि ट्रेनिङ गर्ने ठाउँ पनि थियो नि। अहिले हेर्नुहोस् त तपाईँको चार वर्ष हेर्नुहोस् त भूकम्प आएपछि कहाँ कुन ठाउँमा ट्रेनिङ गर्ने ठाउँ छ कति ठुलो विवाद छ ताइक्वान्डोमा कति ठुलो विवाद ल्याइदिएको छ। एउटा ट्रेनिङ गर्ने ठाउँ पनि अरूलाई दिइदिया छ। हामी एथेन्टिक हुँदा होइन भनेर लडाइँ छ होइन। तपाईँको जे कुरा भनिन्छ नि समय परिस्थिति अनुसारले हामी अगाडि हिँड्न सक्नुपर्छ र आकल झुकल मेडलहरू आउँछन् हेर्नुहोस् यी हामीले ल्याएका मेडलहरू चाहिँ होइन आकल झुकल र त्यतिखेरको ट्रेनिङको जुन प्याटर्न थियो त्यो प्याटर्न योभन्दा पनि पहिला राम्रो भएको हुनाले यिनीहरू यसरी आएको र एकदमै राम्रो तरिकाले मेडल ल्याउने हो भने त्यो प्रकारको हाम्रो तयारी हुनुपर्छ र अरू देशलाई हामीले तयारीमा पनि जित्नुपर्छ भन्ने मान्यता मैले पहिल्यैदेखि राखेँ हो। पहिला पनि हामी जसरी म कोरिया ट्रेनिङ गर्थेँ भने त्यो अनुसारको ट्रेनिङ हुन्थ्यो त्यो अनुसारको हाई लेभलको खेलाडीहरूसँग ट्रेनिङ हुन्थ्यो अनि त्यसपछि त्यो अनुसारले मेरो एक्सपोजर हुन्थ्यो हरेक गेमहरूमा म पार्टिसिपेसन हुन्थेँ। अहिले त्यो पनि छैन। हाम्रो खेलाडीहरू अहिले पहिला चाहिँ म्यानुअल हुन्थ्यो म म्यानुअलबाट खेल्थेँ भने अहिले चाहिँ पिएचएस सिस्टम अहिले त इलेक्ट्रोनिक सिस्टम छ जहाँ चाहिँ रेफ्रीले पनि केही गर्न सक्दैन भने त्यो पिएचएस सिस्टम नेपालमा भित्रिया छ कि छैन हामीले कति त्यसमा ट्रेनिङ गरेका छौँ त होइन। अनि हाम्रो खेलाडीको मनोबलहरू के छ त हाम्रो खेलाडीले खेल्दाखेरि अथवा ट्रेनिङ गर्दाखेरि कुन उच्च मनोबलका साथ गर्छन् कि गर्दैनन् त्यो गर्नलाई के गर्नुपर्छ किन गरिरहेको छैनन् किन विवादमा मात्र तानिराखेको छ। चार वर्षमा 3 वर्ष 15 के अरे 10 महिना त हामी विवादमै जान्छौँ भने 3 महिना 4 महिना कोरिया गएर 4 महिनामा चाहिँ डाइट दिएर 4 महिनामा चाहिँ के अरे क्याम्प राखेर चाहिँ हुँदैन कि।
यो कुरा एकछिनपछि गरौँला भनेको चाहिँ तपाईँले भनिहाल्नुभयो अहिले गर्न मन लाग्यो। तपाईँले भनेको कुरा त जम्मै निराशाको कुरा मात्रै छ। एकदमै देखिने गरी परिवर्तन गरेन भने त हाम्रो खेलको स्तर त यही रहेछ अझ घट्ने पो रहेछ आउँदो 4 वर्षमा त होइन र
यो त कस्तो भने ध्रुव सत्य कुरा हो नि। अरू देशले ठूलो लगानी गर्ने अरू देशले ठूलो तरिकाले सोच्ने होइन पुरा सरकारी सोच्ने पुरा संयन्त्र नै नयाँ हिसाबले नयाँ स्ट्राटेजी बनाएर अगाडि सोच्ने होइन हामी चाहिँ नसोच्ने तर मेडल मात्रै चाहने हो भने त यो त एकदमै के भन्छ नि यो त मिराकल मात्रै हुनुपर्छ अनि मात्रै आउने हो नि त मेडल होइन र यो त ध्रुव सत्य कुरा हो नि निराशजनक कुरा होइन। मैले भन्नु खोजेको के हो भने अबको 4 वर्षपछि आजदेखि सुरु गरौँ न आशा त हामी जगाइदिन्छौँ होइन भने हामीलाई जिम्मा दियोस् ताइक्वान्डो कराटे उसु जुडो बक्सिङका एसोसिएसनलाई त्यो त्यसको चाहिँ कोचहरूलाई जिम्मा दियोस् त 4 वर्षमा यो ल्याउँछ कि ल्याउँदैन ल प्लान तेरो अनुसारले हुन्छ लगानी हामीले गर्छौँ इन्भाइरोमेन्ट तिमीले बनाऊ ल आएन भने तिमीहरूलाई चाहिँ पुरा फायर गरिदिन्छौँ हामी एग्री छौँ फायर गरिदियो हुन्छ हामीलाई। हामीले 2 चोटि त मैले ल्याएकै हो नि हामीले मेडल नल्याउने हो र नेपाली खेलाडीले रजत पदक आएकै हो नि ओलम्पिकमा विधान लामाले ल्याएकै हो नि, कुन खेलाडीले, सबै खेलाडी तगडा छ। हाम्रो देशको कुनै खेलाडी पनि कसै खेलाडीभन्दा कमी छैन, एकदमै राम्रो प्रदर्शन गरेर, तर कति प्रदर्शन गर्ने भन्ने कुरा उसको, त्यो चार वर्षको मेहनत, त्यो चार वर्षको उसले खेलेको कुराहरू, त्यो चार वर्ष कति एक्सपोजर भएको छ, कति गेम टुर्नामेन्ट खेलेको छ, कति एक्सपिरियन्स छ, त्यसले नै बनाउने हो नि त। तपाईँको तयारी चाहिँ नहुने, अनि तयारी चाहिँ उच्च हाई लेभलको तयारी गर्नेलाई हामीले जित्दै गऱ्यौँ भने त भोलिको दिनमा त जम्मै खेलाडी यहाँ आउँछन् ट्रेनिङ।
एकपल्ट चाहिँ तपाईँले भन्नुभएको थियो नि, अहिले जुन कमिटमेन्ट गर्नुभयो नि, हामीलाई देऊ संरचना, देऊ खेलाडी, देऊ सुख सुविधा, देऊ पर्याप्त ट्रेनिङको लागि जति पनि संरचनाहरू देऊ, पदक लिने जिम्मा मेरो हो, म च्यालेन्ज गर्छु भनेर यसपल्ट चाहिँ भनेर जानुभएको थियो कि थिएन?
होइन, यसपटक त हामी जाँदाखेरि यस्तो विडम्बना भएको थियो, मैले खेल्दाखेरि ताइक्वान्डो एउटा मात्रै थियो, जतिखेर चाहिँ विवाद हुन्थेन, अनि खेलाडी चाहिँ एकदमै कन्सन्ट्रेट भएर एउटै दिमाग हुन्थ्यो कि मेडल जित्ने भनेर। अब अहिले यसपालि चाहिँ एक दुई वर्ष भयो ताइक्वान्डोमा नयाँ विवाद आएको छ, दुईवटा सङ्घ भनेर, होइन यो विवादले गर्दाखेरि खेलाडी डिस्टर्बेन्स हुन्छ, खेलाडी खेल्न पाउने कि नपाउने लास्ट अन्तिम समयसम्म त्यसको पनि हामी चाहिँ लेखाजोखा गर्दैथ्यौँ, होइन। त्यसपछि आयो कुरा ट्रेनिङको र एक्सपोजरको, त्यति एक्सपोजर र त्यति ट्रेनिङ पनि भएन र जुन प्रकारले हामीलाई एउटा महाभूकम्पले जुन प्रकारले हाम्रो भएका संरचना पनि के अरे ध्वस्त पारिदियो, त्यो संरचनाले गर्दाखेरि हामीले हामीसँग भएको एउटा रङ्गशाला त्यो भित्र हुने ट्रेनिङ पनि हामीले गराउन पाएनौँ र सातदोबाटमा भएको ट्रेनिङ हामी मैदान के अरे सिमेन्टीमा गर्थ्यौँ, त्यो पनि कन्स्ट्रक्सनमा गएपछि त्यहाँ पनि गर्न पाएनौँ र यी यी कुराहरू धेरै कुराहरू भयो कि मैले खालि दोष मात्रै गर्न खोजेँ होइन कि।
हस्, उज्यालोको कार्यक्रम स्पोर्ट्स विकलाई समय दिनुभयो, धन्यवाद पनि।
धेरै धेरै धन्यवाद उज्यालो एफएमलाई।
दीपक विष्टसँगको कुराकानीसँगै हामी कार्यक्रम स्पोर्ट्स विकको अन्त्यतर्फ आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम स्पोर्ट्स विकको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका विचार तथा सल्लाह सुझाव हाम्रो आइभीआर नम्बर 01-55-55-192 फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ। यस्तै उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। अर्को बुधबार बेलुकी 5 बजेको नेपाल खबरपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदसँग सम्बन्धित विभिन्न सामग्री समेटिने कार्यक्रम स्पोर्ट्स विकमा हाम्रो भेट हुने नै छ। बङ्गलादेशमा साफ फुटबल चलिरहेको छ, नेपाल र नेपाली खेलाडीलाई हौसला मिल्ने यो गीत छाड्दै आजको कार्यक्रमबाट साथी मदन पौड्यालसँगै म अर्जुन पोखरेल पनि बिदा हुन्छु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला, नमस्कार।
सुन्न ढुजानी हाम्रो साथी मिलाइ छ